नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनाउँदै आएका छौं। सेतो धरती आज पनि हामीले लिएर आइपुगेका छौं। गएको साता यसको 17 श्रृङ्खलासम्म वाचन गर्यौं। 17 श्रृङ्खलासम्म आइपुग्दा पवित्राले आफूले कसरी कसरी समय अनुसार आफ्नो जीवनलाई परिवर्तन गर्दै झेल्नु पर्यो भन्ने कुरा व्याख्या गरिसकेकी छन्। अब के हुन्छ सुनौ सेतो धरतीको 18 श्रृङ्खला पृष्ठ 343 संसारमा धेरै कुराहरू हुन्छन्, तर एउटा मान्छेले रोज्न सक्ने कुराहरू साह्रै थोरै हुन्छन्। म अस्वतन्त्रताभित्र स्वतन्त्र जीवन बाँचेकी आइमाई स्वतन्त्रताको कुरा सुनाउँदा भारतसँग जोडेर म थप एउटा कुरा सुनाउँछु। बनारस पुगेको 3 वर्षपछि मात्र थाहा पाएँ भारत त स्वतन्त्र भइसकेको पनि 7 वर्ष भइसकेको रहेछ। तर मलाई भारत अङ्ग्रेजको उपनिवेशमा छ भन्ने पनि थाहा थिएन। अचम्मको कुरा त भारत स्वतन्त्र भए पनि मैले त्यहाँका मान्छेलाई स्वतन्त्र देखिनँ, अझ स्वतन्त्र देखिन स्वास्नी मान्छेहरू। लाग्यो देश स्वतन्त्र हुनुभन्दा धेरै गाह्रो हो एउटा व्यक्ति स्वतन्त्र हुनु। एउटा महान क्रान्तिकारीको नेतृत्वमा लामो र ठूलो सङ्घर्षपछि देश स्वतन्त्र हुन्छ, तर जिन्दगीभरको अन्तर सङ्घर्षमा स्वयं त्यो क्रान्तिको नेतृत्व गर्ने व्यक्ति नै आफू स्वतन्त्र हुन सक्दैन। मलाई लाग्छ गान्धीको नेतृत्वले भारतलाई स्वतन्त्र गरायो, तर स्वयं व्यक्ति गान्धी नै स्वतन्त्र नभई स्वतन्त्र भए। लाग्यो मान्छे स्वतन्त्र हुनै सक्दैन, ऊ आफ्नै जीवनको अस्वतन्त्रता भोग्न मात्र स्वतन्त्र छ। प्रत्येक निर्णयहरू बाध्यात्मक हुन्छन्। मेरा जीवनका प्रत्येक निर्णय अत्यन्त बाध्यात्मक थिए तिम्रो जस्तै तारा। केही निर्णयहरू अत्यन्त क्रूर र भयानक हुन्छन्, केही निर्णयहरू अत्यन्त कोमल र हार्दिक पनि। तर हार्दिक भनिएका निर्णयहरूबाट पनि एक दिन हृदय पग्लिएर जान्छ, हिमालबाट हिउँ पग्लिए चाहिँ र बाँकी रहन्छन् सुक्खा मरूभूमि पहाड़ जस्ता निर्णयहरू मात्र। सास पनि हामी आफ्नो इच्छा अनुसार फेर्न पाउँदैनौं। मनमा आनन्द भएको बेला मात्र आनन्दले सास फेरिरहेका हुन्छौं। त्यही बेला जीवनमा घटनाले तनाव भयो भने या आफूसँग जोडिएका कुनै दुःखद कुरा सुन्नु पर्यो भने मन एक्कासी खलबलिन्छ। सिरसिरी बतास जसरी चलेको सास एक्कासी हुरी भइदिन्छ, आफ्नै सासले आफैलाई उडाइदिन्छ कि जस्तो लाग्छ। थाहा छ तारा, एक दिन हामीलाई आफ्नै सासले उडाएर लैजान्छ क्षितिजमा। म 53 वर्षकी हुँदा छोरी 17 वर्षकी भई क्याम्पस पढ्ने भई, पैसाको कमी थिएन। मलाई हृदयदेखि नै फेरि आश्रम फर्किन मन लाग्यो, तर पहिलेको आश्रममा होइन, वृन्दावन गएँ। छोरीलाई पनि सँगै लिएर गएँ, उतै अर्को घर किने। म त्यहीँको आश्रममा साधना गर्न थालेँ। त्यसपछि मेरो नाम भयो गङ्गेश्वरी। वत्सला पनि उसरी नै मरी जसरी पवित्रा मीरा अभिसारिका मरेका थिए। जसरी मरेका मान्छेहरू फेरि फर्केर आउँदैनन्, त्यसरी नै मेरा नामहरूले बोकेका भूमिकाहरू जीवनमा फेरि कहिले फर्केर आएनन्, आउने छैनन्। सुरुमा म जाँदा सामान्य एक भक्तजनको रूपमा मात्र आश्रममा प्रवेश गरे, तर मेरा विचारबाट प्रभावित भएर भक्तजनहरूले नै मलाई गुरुको आश्रममा बसाले। बेला बेला मैले प्रवचन गर्नु पर्यो। पुरुषहरू मात्र गुरु भएको ठाउँमा म एक पात्र थिएँ, महिला। सबै भक्तजनहरूले मन पराए पनि गुरुहरूले मलाई मन पराएका थिएनन्, तर मुखले केही भन्न सक्दैनथे। उनीहरू वेदान्त दर्शन मात्र पढेका र एकतर्फी अध्ययनले दीक्षित थिए, तर ममा एकतर्फी अध्ययन थिएन। म सकेसम्म सबै धर्म दर्शनका विचारलाई पनि उत्तिकै समान रूपले सम्मान गर्थे, त्यस सम्बन्धी अध्ययन पनि गरेकी थिएँ। थप कुरा जीवन र साहित्यलाई पनि नजिकबाट छामेकी थिए। त्यसरी जीवनलाई हेर्ने दृष्टिकोण एकतर्फी थिएन। भक्तजनहरूलाई मेरा आयामिक कुराहरू बढी मन परे, तर गुरुहरूलाई मन परेनन्। तथापि मलाई त्यसले खासै फरक परेन, किनभने म गुरुहरूको भाग र पद लिन त्यहाँ गएकी थिइनँ। म त एक सामान्य साधक भएर योग र ध्यानको साधना गर्न त्यहाँ गएकी थिएँ, आफ्नो अध्ययनलाई बढाउन त्यहाँ गएकी थिएँ। मेरो जुन लक्ष्य थियो त्यसमा कसैसँग प्रतिस्पर्धा थिएन, किनभने मैले कसैलाई जित्नु र हराउनु पनि थिएन। त्यसैले म साधनामा मात्र मग्न भइरहेँ। जब म 70 वर्षकी भएँ अब धेरै बाँच्दिनँ भन्ने लाग्यो। मृत्यु नजिक आउन थालेपछि अझ एक्लो महसुस हुँदो रहेछ। छोरीले आफ्नो घरजम आफै गरिसकेकी थिए, ऊ पढे लेखेकी थिए, आफ्नो खुट्टामा उभिएकी थिए, आफ्नो घरबार पनि बनाएकी थिए, छोराछोरी पनि जन्माएकी थिए। त्यसैले मलाई उसको चिन्ता थिएन। मैले सोचेँ अब म नेपाल फर्किनुपर्छ, तर कहाँ जाने, कहाँ बस्ने, यस कुराले मलाई चिन्तित बनायो। यहाँका शिवानन्द स्वामीजी वृन्दावन आएका बेला मैले आफ्ना सबै कुरा राखेँ। उनले भने, देवघाट हिँड्नुहोस् न त, हाम्रो ठुलो आश्रम छ, अन्न भण्डार। त्यसपछि आफ्नो भयभरको सम्पत्ति लिएर यहाँ आए। तारा, तिमी यहाँ छौ भन्ने मैले कल्पनासम्म पनि गरेकी थिएन। जीवनलाई यसरी भोगेर आउँदा मैले धेरै थोक भोगेँ जस्तो लाग्छ, धेरै थोक भोगिनँ जस्तो पनि लाग्छ, धेरै थोक पाएँ जस्तो पनि लाग्छ। तर पाएका थोकहरूलाई जोगाएर राख्न सकिँदो रहेनछ उमेर जस्तै। पाएका सबै थोक गुमिसक्दै जिन्दगी नै गुम्ने दिन पनि अब त नजिकै आए जस्तो लाग्छ। अहिले म जीवनसँग सन्तुष्ट छु, अहिले आफू रित्तो छु। उमेरले दिएर आफूसँग भएका सबै कुरालाई रित्त्याएँ। रित्त्याएँ पनि के भनौँ, रित्तियो, भाग भोगेर रित्तियो। त्यसैले म तृप्त छु। मेरो मन सेतो कागज जस्तो भएको छ अहिले। खाली काम, क्रोध, लोभ, मोह केहीले पनि छोड्दैन। लाग्छ यही नै मेरो मोक्ष हो। अनुभव र भोगाईले म संसारकै ठूलो पुस्तक मध्येको एक कहानीको पुस्तक भए जस्तो लाग्छ। कहिलेकाहीँ एक्लै बस्दा जब पढ्न खोज्छु आफ्नै जीवनको पुस्तक अनि दङ्ग पर्छु। अरू पुस्तक फिक्का लाग्छन्। अहिलेसम्म सबैभन्दा धेरै पटक दोहोऱ्याएर पढेको पुस्तक मेरो आफ्नै जीवन हो। यति धेरै पटक त मैले गीता पनि पढेकी छैन। थाहा छ तारा, मैले यसरी जीवनलाई भोग्न नपाएको भए, यसरी तृप्त हुन नपाएको भए मैले मोक्ष प्राप्त गर्ने थिइनँ। थाहा पायो तारा, म कसरी पवित्रबाट गङ्गेश्वरी भएँ। एकाएक पवित्रमाथि मलाई घृणा लाग्यो। छी, कस्तो घिन लाग्दी आई भाइ, जो वर्षौँ वेश्यावृत्ति गरेर आफ्नो धन्दाबाट निवृत्त भएपछि पवित्र देवघाटलाई अपवित्र बनाउन आएकी छन्। अपवित्र काम गरेर ल्याएको रुपियाँ पवित्र आश्रमलाई दिएर आश्रमलाई भिटेरो बनाइदिए। अब यहाँ अवश्य अनिष्ट हुन्छ, भगवान्लाई यो कुरा मन पर्दैन। मलाई त यस्तो लाग्यो, यो मध्यरातमै उनलाई यहाँबाट निकालिदिउँ र सबलाई भनिदिउँ यो वेश्या हो, यो सहरको ढल हो, गङ्गेश्वरी होइन। यसले हामी सबैलाई पापको विष खुवाउन यहाँ आएकी हो। यसको पाप न त्रिशूलीले धुन सक्छन्, न कालीले, न स्वामीजीको प्रवचनले धुन सक्छ, न वेदान्तले। अध्ययारो छ, बाहिर जुन लागिरहेछ, जुनको उज्यालो झ्यालबाट थोरै छिरेको छ। त्यस्तो मधुर उज्यालोमा हामी एकअर्काको अनुहार देखिरहेका छैनौँ, नत्र उनले मेरो अनुहार देख्ने थिइन् र थाहा पाउने थिइन् म उनलाई कति घृणा गरिरहेको छु। उनीप्रतिको घृणाले मेरो चाउरिएको अनुहार अझ चाउरिएको देख्ने थिइन्। जब उनले छोटकरीमा आफ्नो कथा सुनाइन्, त्यसपछि मसँग सोध्ने कुनै प्रश्न थिएनन्। सोध्नु भनेको कुनै गन्ध नालीलाई चलाउनु जस्तै हो भने लाग्यो। म उनीप्रतिको घृणाले यसरी खुम्चिएकी थिएँ कि म एकदम सुक्खा र बाँझो भएँ। प्रश्नहरू जन्मिएनन्, केवल जन्मियो घृणा मात्र। तिनको अपवित्र बेस्या शरीर र अनुहारभरि सक्ने भए तीन पाती थुक थुक्न मन लाग्यो, तर मेरो मुख ओभाइरहेछ। योभन्दा राम्रो त गाउँमै जोसुकैसँग होस् बरु, पहिला गएर जीवन चलाएको भए हुन्थ्यो, छोराछोरी पाएको भए हुन्थ्यो। लोकनाथकी छोरी मेनुका बाल विधवा हो, डोलेसँग, त्यो पनि सौतामाथि पहिला गएर पाएकी थिए छोराछोरी। पवित्रभन्दा कति धेरै पवित्र देखेँ मेनुकालाई। पहिलो पटक देख्दा मैले देवीलाई चाहिँ फूल राखेर ढोगेकी थिएँ। मेरो निधारमा कतै किरा नपरून्। सारा माईहरूले, देवघाटवासीहरूले, भक्तहरूले स्वामीजीको भन्दा प्रशंसा गर्न थालेका छन् यिनलाई। यिनका मुखमा कतै घाउ खटेर नआउन्। स्वयं स्वामीजीले वृन्दावनबाट बडो आदरपूर्वक सम्मान गरेर ल्याए, उनलाई सात जन्मको पाप नलागोस्। यो कुरा कसैलाई थाहा छैन। के म यस्तो अपवित्र पापलाई आफूभित्र लुकाएर राख्न सक्छु? के आफ्नो प्राण नगइन्जेलसम्म यस कुरालाई आफूभित्र राख्नुहुन्छ? मैले यदि लुकाएर राखेँ भने सबैभन्दा बढी पाप त मलाई नै लाग्छ, पवित्रलाई भन्दा पनि बढी। उनले त मलाई आफ्नो पाप बाँडिन् र अलिकति भए पनि मुक्त हुन खोजिन्। जब म सबैलाई उनको जीवन कहानी सुनाउनेछु, उनलाई सबैले खेद्नेछन्। सायद खेद्नुभन्दा पहिले नै उनी भाग्नेछन्। दुवै चुपचाप छौँ, बोलेका छैनौँ। जिन्दगीमा यस्तो विस्मयकारी तरिकाले मेरो हृदय वेदन कहिल्यै भएको थिएन। गाउँमा पनि पवित्राको रूप देख्दा लाग्थ्यो एकदम मायावी। रूप, बोली, व्यवहार सबै मायावी। त्यही मायावी रूप प्रयोग गरेर उनले आफ्नो जिन्दगी बिताइन्। पुरुषको स्पर्शसँग सधैँ डराइरहेँ, भागिरहेँ म। सधैँ शोक वस्त्र जस्तो लुगा लगाएर, सधैँ मुडुलो टाउको लिएर श्रृङ्गारविहीन जीवन बिताउँदा त कतै पापमा फसेँ कि भन्ने डर लागिरह्यो। एकपटक कपाल पालेर कालो डोरी लगाउँदा पनि नियतिले रोक्यो। त्यसपछि फेरि मुडिएँ, जीवनभरि सधैँ मुडिरहेँ। अभिराम भगवान्को नाम जप गरिरहेँ, कहिल्यै कुनै एक पुरुष रोजेर घरजम गर्ने आँट गर्न सकिनँ। यत्रो हिमाल जत्रो गरुङको संस्कार र लामो परम्परा तोडेर त्यसो गर्न सकिनँ। त्यस्तो परिस्थिति पनि आएन। पवित्रा, जसले असंख्य मानिससँग सम्बन्ध राखिन्, देह व्यापार गरिन्, बिहे नगरी बिना बाबुको सन्तान जन्माइन् र अर्को ठाउँमा गएर भनिन् यो नानी गर्भमा छँदा यसका बाबु मरे, उनले त्यहाँ पनि मान्छेको माया र सहानुभूति बटुलिन् र इज्जतदार भएर बाँचिन्, सारा दुनियाँलाई भ्रममा पारेर बाँचिन्। आज यहाँ पनि सबैलाई भ्रममा पारेर यहाँका सयौं बाल विधवा जो सधैँ आफ्नो मर्यादा, इज्जत र संस्कारमा बसेका छन्, तिनको कुनै मूल्य मान्यता छैन। जो वर्षौं वेश्यावृत्ति गरेर आएन, उनको यत्रो इज्जत, यत्रो मान सम्मान छ, त्यो पनि ढाँटेर छलेर दुनियाँलाई भ्रममा पारेर लिइएको इज्जत र मान सम्मान, लाखौं रुपियाँमा किनिएको मान सम्मान, के इज्जत मान मर्यादा पनि यसरी रुपियाँमा किनिने कुरा हुन्? त्यस्ता ज्ञानी भनिने स्वामीजी पनि ज्ञानी रहेनछन्। ती ज्ञानी भएको भए यिनले ढाँटे पनि तिनका ज्ञानका आँखाले सत्य देख्न सक्नु पर्थ्यो। स्वामीजीले चिनेको यतिका समय भएको रहेछ, उनीहरू यति नजिक रहेछन्, एउटै आश्रममा बस्छन्। तर स्वामीजीलाई यसबारेमा केही थाहा छैन, सत्य थाहा छैन। ज्ञानी भनिएका पुरुषलाई त थाहा छैन भने अरूलाई के थाहा होस्? कति सजिलै सारा देवघाटका मान्छेलाई थाङ्नामा सुताउन सके कि यिनले? यदि उनले मलाई पनि नभनेको भए मैले पनि थाहा पाउने रहेनछु, म पनि भ्रममै हुने रहेछु। तर यति धेरै विश्वास गरेर, यस्तो मायावी र चलाक आइमाईले यो अवस्था र स्थानमा आएर यी सारा कुरा कसरी भन्न सके कि मलाई? नभनेको भए पनि त हुन्थ्यो, कसरी निर्वस्त्र पार्न सके कि आफ्नो जीवनलाई आफैले, कम से कम मेरो मनमा उनीप्रति यति धेरै घृणा त उत्पन्न हुने थिएन। कि उनले यति पनि अनुमान गर्न सकिनन्, यी कुरा सुनेर म उनलाई घृणा गर्छु। म भित्र उनको अपवित्र कथा सुरक्षित रहन सक्दैन। मेरो मन छटपटाइरहेछ, मनको छटपटी यो बुढो शरीरले थाम्न सकिरहेको छैन। अँध्यारै भए पनि उनी भयतिर हेरे, उनी त मस्त निधाइरहेकी पो छन् क्यारे। ध्यान दिएर सुन्ने प्रयत्न गरे, लामो लामो सास फेरिरहेकी छिन्। मस्त निधाएको बेलामा फेरिने सास, तर म उनका कुराले अब कति दिनसम्म सुत्न सक्दिनँ होला। उनका कुराहरूले भित्रभित्रै टोकेर मेरो हालत के होला? उनका कुराले त मलाई एकसाथ एक सय मौरीले शरीरभरि टोकिरहे जस्तो भइरहेछ। कतै म अब एकैचोटि मरेपछि मात्र निधाउने पो हुन्छु क्यारे। मैले निर्णय गरे, यो कुरा मैले स्वामीजीलाई भन्नै पर्छ, कुनै पनि हालतमा भन्नै पर्छ, साराका मुक्तिका लागि पनि भन्नुपर्छ। यदि मैले भन्न सकिनँ भने म कहिले निदाउन सक्ने छैन। एकान्त पारेर स्वामीजीलाई सबै कुरा भनेर हिँड्दा देवघाटबाट निकाल्नुपर्छ। सबै कुरा भनेपछि स्वामीजी आफैले निकाल्छन्, त्यसपछि बल्ल म निदाउन सक्नेछु। चराहरूको चिरबिर आवाज आयो। उनी त चराहरूकै आवाजले जुरुक्क उठिन् र भनिन्, तारा। म पनि निदाएर भर्खर बिउ जेजे गरेर उठेँ। मेरो हातमा त घडी कहिल्यै भएन, उनको हातमा छ। हेरेर भनिन्, चार बज्न लागेछ। थपिन्, जाउँ गङ्गामा, प्रातः स्नान गर्ने बेला भयो। हामी प्रातः स्नान गर्न गङ्गातिर गयौँ, तर मलाई उनीसँग बोल्नै मन लागेन, उनको बेस्या अनुहार हेर्नै मन लागेन, घृणा मात्र लाग्यो। रातभरि उनका कुरा सुन्दा मलाई त तीन कचौरा बिस पिए जस्तो भयो। त्यसैले उनीप्रति श्रद्धा राख्ने मेरो मन तीन कचौरा बिसले मर्यो। स्नान गर्ने बेलामा पनि हजारौँ जनाले भोगेको उनको शरीरतिर हेर्नै मन लागेन, झोकिएर देखिएला भनेर म सचेत भइरहेँ। जप, ध्यान, पूजा, आरती जे गर्दा पनि उनको घृणित र तुच्छ जीवन कथा मनमा आइरह्यो र दिग्मिग भइरह्यो। खाँदा पनि उनकै कहानी सम्झेर खानै मन लागेन। यो कुरा स्वामीजीलाई त जसरी पनि भन्नै पर्छ। रातिदेखि नै यो वृत्तान्त कतिखेर स्वामीजीलाई सुनाऊ भन्ने लागिरह्यो, किनभने जसरी पनि देवघाटलाई यो अपवित्र आइमाईबाट मुक्त गराउनुपर्छ। त्यसपछि बल्ल मेरो मनमा शान्ति हुन्छ, म आरामले निदाउन सक्छु, नत्र त मेरो प्राण पनि शान्तिपूर्वक जान सक्ने छैन। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनाइरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। स्वामीजीलाई उनको कक्षमा भेट्न गए। जब स्वामीजीलाई देखे, पवित्राका सबै कुरा भन्छु भनेर आफूलाई सचेत तुल्याउन खोजे। डर पनि लागिरह्यो, उनका कुराभन्दा आफ्नै शरीर धान्न सक्दिन कि जस्तो भए। कहिले यसरी भेट्न नआउने, आज किन आइस्तनी? स्वामीजीले सोधे। स्वामीजीको दर्शन हेर्न आकिनी। आज किन दर्शन हेर्नु पर्यो? स्वामीजीलाई यसरी एकान्तमा भेटेपछि मेरा जिज्ञासाहरू नसोधेर नि शान्त हुन्छन् र म आनन्दित हुन्छु। त्यही आनन्दको निम्ति आकी हुन्। यति भनेर फर्कन खोजे, सकिन। फेरि उनका अगाडि तीन खुट्टाले उभिएर भने, एउटा कुरा भन भनेर आकी। के कुरा हो? पवित्राका बारेमा। को पवित्रा? गङ्गेश्वरी। के भन्नु छ उनका बारेमा भन्? मेरो मनमा एक्कासी आँधी भुरी चल्न थाल्यो, पहिरो जान थाल्यो। म धेरै बेरसम्म बोलिनँ। उनले फेरि सोधे, किन नबोलेको होस् त नि? मेरो मनले कम्तीमा 108 पटक दोहोऱ्याइरह्यो, यो गङ्गेश्वरी होइन, वेश्या हो, रण्डी हो, छल हो, नरक हो। यसले पवित्र आश्रम र पुरै देवभूमिलाई नै अपवित्र बनाई, नरक बनाई। यसलाई जसरी पनि यो तपोभूमिबाट निकाल्नुपर्छ स्वामीजी। सायद मेरो मौनता देखेर स्वामीजी अलिक कड्किए। के भन्नु छ भनेको होस्? सुनिनस् भनेको। म जससँग भएँ। सायद मैले 109 पटकमा हृदयभित्र लुकेको वाक्य निकालेर फ्याट्ट भनेछु। तिनले त मोक्ष प्राप्त गरिसकेकी रहेछन् स्वामीजी। त्यसपछि त मलाई 81 आनन्द जस्तो पो भयो, मन हलुङ्गो पो भयो। त्यही आनन्द र हलुङ्गो मन लिएर म फर्किएँ। मैले जीवनमा कहिले पनि भन्न चाहेको कुरा भन्न सकिनँ। यसरी भन्न नसक्दा जहिले पनि मलाई अथाह पीडा भयो, आज पनि भन्न सकिनँ। तर भन्न नसक्दा अथाह आनन्द आइरहेछ, भन्न नसक्नुमा पनि आनन्द हुँदो रहेछ भन्ने कुरा जीवनमा पहिलोपटक अनुभव गर्दैछु। तर किन आनन्द आइरहेछ मलाई नै थाहा छैन, केवल आनन्द आएको मात्र थाहा छ। यो कुरा मैले भन्न सकेको भए मलाई कत्रो ठुलो पीडा हुन्थ्यो होला, सायद त्यही पीडा मेरो मृत्युको कारण बन्थ्यो होला। भोलिपल्ट बिहान पनि उनीसँग गङ्गा किनारमा भेट भइहाल्यो। अनायासै उनको अनुहार हेरिरहन मन लाग्यो। उनीप्रति पलाएको घृणा कति पनि छैन मनमा। बिहानको घाम झुल्कियो, उनको अनुहार झन् उज्यालो देखियो। घामले पनि उनकै अनुहार मात्र हेरिरहे जस्तो लाग्यो। घामले त यति प्रेमपूर्वक हेरेको उनको अनुहारलाई हिजो मैले किन त्यति धेरै घृणाले हेरेकी होला? तिनी बडो शान्त मुद्रामा छिन्, तर म बडो अशान्त र विक्षिप्त। सँगसँगै स्नान गऱ्यौँ, जप गऱ्यौँ, ध्यान गऱ्यौँ। प्रत्येक काम उनी बडो निमग्न भएर गरिरहेकी छिन्। उनको ध्यानमा बाहेक अन्त कतै गएको देखिँदैन। स्नान गर्ने विधि कति पूर्ण, मन्त्रोच्चारण र स्मरण पनि कति स्पष्ट र पूर्ण, आरती पनि कति डुबेर गरेकी। उनले जे गरे पनि पुरै डुबेर कतै ध्यान नदिई गरिरहेकी छन्। म सँगै छु भन्ने बिर्सिएर गरिरहेकी छन्। म भने उनलाई ध्यान दिइरहेकी छु, उनी भने ध्यानमा ध्यान दिइरहेकी छन्। उनले हिजो राति भनेको उनको जीवन कथा उनको अनुहार र शरीरमा हेर्छु। कतै त्यसको अवशेषसम्म छैन। नुहाउँदा लगभग निर्वस्त्र जस्तो तिनको शरीरमा ध्यान दिए, तर तिनले शरीर कति धेरै जोगाएर राखे जस्तो। हामी एउटै उमेरका, तर तिनकी आमा जस्ती पो देखिन्छु म त। तिनको शरीरका अङ्गहरू अझै पोटिला छन्, छालामा चमक छ। त्यतिका मान्छेले भोगेको शरीरमा अझै त्यो पोटिलोपन र चमक कसरी रहन सकेको होला? किन नरित्तिएको होला? कसैले नभोगेको मेरो शरीर भने किन यति धेरै जीर्ण, रुग्ण र भग्न भएको होला? ओहो, तिनको शरीरको स्फूर्ति कस्तो अजीबको, कस्तो बुद्धत्व तिनको ध्यानमा। तिनका क्रियाकलाप हेरेर त मलाई लाग्यो तिनको जीवन कथा कुनै काल्पनिक कथा हो, पुराणको कथा हो। तिनको व्यवहार र प्रवृत्तिले उनीप्रतिको घृणा आफै निख्रिँदै गयो मेरो मनमा र बाँकी रह्यो श्रद्धा मात्र।
गरीब की इच्छा पूरा कर दो, गरीब की इच्छा पूरा कर दो, तुम तो गरीब जाऊ मैं धोबे बलिहारी।
आफै रित्तिएर खुइलिएर उमेर र समयको ताप र रापले डढाएर लैजाने जीवनका रङहरूलाई उनले कति कुशलतापूर्वक उपयोग गर्न जाने कि कसरी त्यसो गर्न सके कि उनले के भोगिनन्। उमेर छौन्जेल कैयौँ लोग्ने मान्छेहरूलाई भोगिन्। त्यो बाध्यतामा पनि उनले जीवनले प्राप्त गरेको रङ श्याम श्वेत थिएन। प्रशस्त धन सम्पत्ति कमाइन्। एउटा लोग्ने मान्छेले पढे लेखेर ठूलो जागिर खाएर कमाउने भन्दा धेरै धन सम्पत्ति कमाइन्। कसैलाई ठगेर चोरेर होइन, सबैमाथि विजय प्राप्त गरेर कमाइन्। कुनै लोग्ने मान्छेले वर्षौँ गुरुकुलमा पढेर प्राप्त गर्ने ज्ञान र विद्वताभन्दा बढी ज्ञान र विद्वता प्राप्त गरिन्। जब बैंस ढल्किन लाग्यो तिनी आमा बनिन्, एउटै सफल आमा। आमा हुने समयलाई कसरी उनले चलाखीपूर्वक आफ्नो अगाडि रोक्न सके कि? पुरुषको साथ पाउँदा त कति गाह्रो हुन्छ सन्तान हुर्काउन, तिनी एक्लैले कसरी हुर्काउन सके कि? मान्छेहरूको चोर आँखा र गिद्धी दृष्टिबाट बस्दै अर्कै स्थानमा गएर उनी आमा बनिन्। जब आमा बनिन् उनी वेश्या बनिनन्, पूर्ण रूपले आमा मात्र भइन्। सङ्घर्ष र साहस गरेर छोरीलाई हुर्काइन्, बढाइन्, पढाइन्, बिहेदान गराइन्। जो अहिले विश्वविद्यालयमा प्राध्यापक भएकी छन्, ओहो कत्रो ठूलो सफलता। जब आमाको जिम्मेवारी सकिन् उनी पूर्ण रूपले अध्ययन र अध्यात्ममा डुबिन्। तिनका अनुहारमा कतै कुण्ठा, अतृप्ति, गुनासो, भोक, रिस, राग केही छैन। त्यो बुद्धको जस्तो शान्त अनुहारमा विगतको उनका सबै कुरा मेटिए जस्तै देखिन्छ। वास्तवमा भोगेर नै जिन्दगीका दागहरू मेटिन रहेछन् क्यारे। जब आमा भइन् उनी वत्सला भइन्, र जब यिनले ज्ञान प्राप्त गरिन् गङ्गेश्वरी भइन्। सुनिरहेछु उनी प्रवचन गर्दैछिन्, मेरो मनमा हुरी चलिरहेछ। तर उनी समुद्र जस्तो शान्त भएकी छिन्। उनको मनमा अतृप्तिको हुरी चलेको छैन, कुण्ठाको धुवाँ उडेको छैन। उनको जीवन भोग्दै र त्यहाँबाट क्रमशः मुक्त हुँदै गएको जीवन हो। म आफूलाई त चारै युग भोगेको जस्तो लागेको थियो, यिनलाई कतिवटा युग भोगे जस्तो लागेको होला। उनको त्यो शान्त तर उज्यालो दिइरहेको अनुहार हेर्दा लाग्यो उनी वेश्या भएर पनि मभन्दा धेरै पवित्र छिन्। आफूभित्रका फोहोरहरूलाई उनले वेश्या भएरै सफा गरिन् र पवित्र बनाइन्। ती यौवनका विषहरू मेरो शरीरमा जमेर बसे बसिरहेछन्, महादेवको घाँटीमा हलाहल विष बसे जस्तै, जसले मलाई अपवित्र बनाइरहेछ। रागहरूबाट मुक्त भएकाले तिनको जीवनले मोक्ष प्राप्त गर्यो, तर म मोक्ष प्राप्त नगरी मर्ने भएँ। उनले जति पुरुषहरूसँग सम्बन्ध राखिन् यौवनमा, त्यति नै पुरुषहरूसँग सम्बन्ध राखेँ होला मैले पनि। फरक यति छ, उनको शरीरले सम्बन्ध राख्यो, मनले राखेन। मेरो मनले सम्बन्ध राख्यो, शरीरले राखेन। त्यसैले आफ्नो शरीरबाट सम्पूर्ण विष सारेकाले उनको शरीर र अनुहारमा त्यो ज्योति झल्कियो, र मेरो शरीर भने आगो निभेको काठको मुडो जस्तो भयो। लाग्छ तिनी वेश्या प्रवृत्तिबाट मुक्त भइन्, शारीरिक र मानसिक दुवै रूपमा मुक्त भइन्। तर ममा भने भित्र कतै अचेतनमा जमेर बसिरहेछ, जसले सायद मलाई अर्को जन्ममा पनि दुःख दिइरहनेछ। पवित्रा त अर्को जन्ममा सुरुमै कुनै बुद्ध पुरुष भएर जन्म लिनेछिन् जस्तो लाग्छ। म त सधैँ सधैँ शरीरलाई र मनलाई हेला गरेर बाँच्छेँ। मुक्त गराउनुपर्ने कुरा नै यिनै दुई हुन्। सधैँ यिनै कुण्ठामा डुबिरहे, पवित्र मुक्त भइन्। एकाएक पवित्रप्रति अझ पवित्र भावना पलाएर आयो। आफ्नै पाइलाले हिँडेर पार गरेका उनका जीवनका पहाडहरू सम्झेर म दङ्ग परिरहेँ। तिनको सङ्घर्ष, त्याग र सफलता देखेर सम्मोहित भइरहे। आफ्नै मनको हल्लाले गर्दा उनले प्रवचनमा के भनिन् मैले केही सुनिनँ। उनले त प्रवचन सकिछन्। फूल लिएर उनको सामु गएँ। मैले तिनको पाउमा फूल राखेर दर्शन गरेँ। मनमा नै भने, तिमी मभन्दा धेरै पवित्र छौ, तिमी पवित्र गङ्गा हौ, म गन्दा नाली हौ। तिनले मेरो शिरमा हात राखेर उठाइन्। मेरो मनले भने भनिरह्यो, पवित्रा तिमी तन्की वेश्या हौ तर मनकी कुमारी, म तन्की कुमारी हौ तर मनकी वेश्या। यो पनि अचम्मको संगम स्थल रहेछ, नदीहरूको मात्र होइन पुराना जीवनहरूको पनि। कहिलेकाहीँ त लाग्छ यो बुढाबुढीहरूको सङ्ग्रहालय हो, कहाँ यमुनाको बाटो कहाँ मेरो। हामी कति फरक फरक जीवनको बाटो हिँडेर पनि यहाँ एकै ठाउँमा भेटिएका छौँ, तर दुई नदी भेटिजै होइन। भेट होला भन्ने कहिले सोचेकै थिइनँ। लाग्थ्यो कहाँ पुगिन होला पवित्रा, कतै तिनी संसारभन्दा टाढा त पुगिनन्, तर उनी पनि जीवनको यो उत्तरार्धमा यहीँ भेटिन्। कत्रो ठुलो संयोग हो। जीवनका कल्पनातीत बाटो हिँड्दा हिँड्दै कहाँ कहाँ पुगेकी पवित्रासँग भेट हुँदा भगवान् भेटिए जस्तै आश्चर्य लागिरहेछ मलाई। जीवनका प्रत्येक कुराबाट सन्तुष्ट र शान्त यमुना अनि भुइँचालो जस्तै विद्रोही र पहाडी खोला जस्तै अशान्त पवित्रालाई मैले आफ्नो शुष्क जीवन थन्काएको ठाउँमा नै पाएँ। जति अलग अलग बाटो हिँडे पनि पुग्ने ठाउँ एउटै मृत्यु हो भन्ने कुरा त बुझेकी थिएँ, तर यतिखेर एकै ठाउँमा यसरी यमुना र पवित्रा दुई विपरीत ध्रुव म भएको ठाउँमा भेटिनुको अर्थ बुझ्न खोज्दैछु। बाहिर पानी परिरहेछ, म कुटीभित्र भात पकाउँदैछु। यसो माथि टाउको उठाएर हेरेँ। मेरो कुटीको दलिन कालो बादल लागेको आकाशभन्दा पनि मैलो छ, कालो छ। यो मेरो कुटीको आकाश हो, मेरो जीवनको आकाश। झरी पर्दा आनन्द लाग्छ। झरीको शान्त लय सुनेर सोध्छु, झरीले पनि भजन गाउँदो रहेछ। बलेसीबाट झरेको पानी देखेर लाग्छ म कति भाग्यमानी, किनभने मैले कहिले रुनु परेको छैन झरी जसरी। जब मेघ गर्जिन्छ दुवै कान थुन्छु, मानौ चट्याङ मेरो कानमा पर्दैछ। चट्याङ परिसकेपछि उत्तिखेरै आनन्दित हुन्छु, किनभने आफैमाथि परे चाहिँ लागेको चट्याङ आफैमाथि परेको हुँदैन। यति ठुलो मेघ गर्जनका साथ झरी परेपछि, बिजुली चम्किएपछि, चट्याङ परेपछि लाग्छ अब ठुलो परिवर्तन हुन्छ, यहाँ देवघाटलाई सफा बनाउँछ। तर उस्तै लाग्छ देवघाट र यहाँको दिनचर्या। यति ठुलो झरीले देवघाट पुरै सफा बनाउने भयो अब भन्छु, तर बाटो हिलो हुन्छ। रुखका पातहरू धोएर सुकाएको लुगा जस्तै सुकिला हुन्छन्। ती पातलाई पनि फेरि केही दिनमै चराले बिस्ट्याएर मैलो बनाइदिन्छन्। यो सबै फोहोर गङ्गामा मिसिन्छ, तर सबैभन्दा पवित्र हुन्छन् गङ्गा। यो नदी यहाँका सबै मान्छेको दुःख लिएर बग्छ, सायद सुख पनि लिएर बग्छ, आँसु लिएर बग्छ, सायद हाँसो पनि लिएर बग्छ, पाप लिएर बग्छ, सायद धर्म पनि लिएर बग्छ। यसरी बग्दा एकहरू आफू मात्रै बोल्दै बग्छ, अरूको कुरा सुन्दै नसुनी बग्छ, अरूको कुरा सुन्न आफू चुप लाग्नुपर्छ। तर नदी आफू कहिले चुप लाग्दैन, त्यसैले नदी किनारका कुरा कहिले सुन्दैन। झन् हाम्रा कुरा के सुन्थ्यो, के नदीको काम मृत्युको आवाज मात्र सुन्नु हो? जीवनको आवाज सुन्नु पर्दैन नदीले? एकछिन मात्र चुपचाप लागिदिए सुनाउने थिए नदीलाई आफू जीवित भएको कुरा। प्रत्येक बिहान चराहरूभन्दा पहिले मन्दिरका घण्टाहरू बज्छन्। छान्न सक्दिनँ म चराको आवाज र घण्टाको आवाजमा कुनै एक। चराहरूको आवाजमा जीवन हुन्छ, घण्टको आवाजमा भगवान्, तर भगवानको आवाजमा जीवन हुन्छ कि हुँदैन? शङ्कर र घण्टको आवाजमा जीवन हुन्छ कि हुँदैन? भगवानको आवाजमा जीवन भएको भए चरा चाहिँ शङ्कर र घण्टहरू पनि मान्छेको सहायता बिना आफै बस्दै होलान्। जति तर्क वितर्कमा मन हेलिए पनि म कुनै निष्कर्षमा पुग्न सक्दिनँ। यिनै ध्वनिहरू सुनाउनु सुन्दा सुन्दा अब म कान नसुन्ने हुन लागिसकेँ, तर पनि म चित्त बुझ्दो उत्तर पाउन्न। बस्दा बस्दै पनि थकाइ लाग्छ र उठ्छु, हिँड्दा हिँड्दै पनि थकाइ लाग्छ र बस्छु, सुत्दा सुत्दै पनि थकाइ लाग्छ र उठ्छु, उठ्दा उठ्दै पनि थकाइ लाग्छ र सुत्छु, काम गर्दा गर्दै थकाइ लाग्छ र थकाइ मार्छु, थका मार्दा मार्दै पनि थकाइ लाग्छ र काम गर्छु। तर थकाइ नलाग्ने भएको भए जीवनको आनन्द पनि प्राप्त हुने थिएन होला। एक दिन बाँच्दा बाँच्दै थाक्नेछु, जसरी थाक्दा थाक्दै बाँचेको छु, र अनन्त विश्राम गर्नेछु। त्यसपछि म फेरि बिउजिने छैन, निद्राबाट बिउजिए छैन र थाक्ने छैन फेरि फेरि। सपनामा पनि भोक लाग्छ र खान्छु मिठा मिठा खानेकुरा, कहिले खाँदा खाँदै बिउजिन्छु, कहिले खाइसकेपछि बिउजिँदा त म भोकाइरहेकी हुन्छु। विपनामा म अगाइन्जेल खान्छु र सुत्छु राति, सपनामा त म भोकाइसकेकी हुन्छु। सपनामा उडिरहेकी हुन्छु कहिले चरा झैँ, कहिले हनुमान झैँ, बन्द झ्याल र ढोकाभित्र सुतिरहेकी मान्छे उडेर कहाँ कहाँ पुगेकी हुन्छु, पुग्नुपर्ने ठाउँमा पनि नपुग्नुपर्ने ठाउँमा पनि। तर बिउजिँदा त म एक्लै ओछ्यानमा हुन्छु। सपनामा मेरो बिहे हुन्छ, दुलाह हुन्छन्, छोराछोरी पनि हुन्छन्, तर बिउजिँदा एक्लै हुन्छु। सपनामा म एकदमै तरुणी हुन्छु, इन्द्रिणी हुन्छु, तर बिउजिँदा एकदमै बुढी र इन्द्रिणी विहीन हुन्छु। सपनामा मेरो बिहे हुन्छ, सपनामा कहिल्यै नभेटेका गोविन्द भेट हुन्छन्, कली धर्म राधी लक्ष्मी पनि भेट हुन्छन्। चौतारा मुनि फाँटमा खेलिरहेका हुन्छौँ, तर बिउजिँदा म खेल्न त के चलमलाउनै नसकेउला झैँ कुन्जिएकी हुन्छु। सपनामा त मरेका मानिसहरू पनि बाँचेर आउँछन्, हाँस्छन्, बोल्छन्, खेल्छन्। सपनामा त सपना भ्रम हो भन्ने पनि लाग्दैन, विपनामा विपना भ्रम नलागे जस्तै आफू जहाँ बाँचिरहेकी हुन्छु त्यही सत्य लाग्दो रहेछ। सपनामा सपनै सत्य लाग्छ, विपनामा मात्र सपना भ्रम हो भन्ने लाग्छ, तर सपनामा विपना भ्रम हो भन्ने लाग्दैन। वेदान्त भन्छ ब्रह्म सत्यम जगन मिथ्या, तर मलाई सपनामा पनि सपना मिथ्या लाग्दैन, बरु लाग्छ कहिले त विपना नै मिथ्या भइदिए हुन्थ्यो नि। यो उमेरमा आएर पनि बिना प्रयोजन कहिलेकाहीँ दुलाहको अनुहार सम्झिन खोज्छु, सम्झिन्न, दुलाहको अनुहार सम्झिन खोज्दा गोविन्दको अनुहार याद आउँछ। अब मर्ने दिन आउन लाग्यो, दुलालाई त म स्वर्गमा गएपछि पनि चिन्दिनँ होला। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै अब 358 पृष्ठमा आएर हामीले आज 17 श्रृङ्खलाबाट 18 श्रृङ्खला पूरा गरेका छौँ। अब आउने श्रृङ्खला 19 श्रृङ्खला रहनेछ र अमर न्यौपानेको उपन्यास सेतो धरती वाचनको अन्तिम श्रृङ्खला रहनेछ। हवस् त, अर्को शुक्रबारसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौ। आउँदो मंगलबार लालचुडीको वाचन रहनेछ। तबसम्मका लागि विदा पाऊ, शुभरात्री।